आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र नमस्कार अनि जय मसीह प्रभु येशू ख्रीष्टको मधुर र सामर्थ्य नाममा। श्रोता, आशा गर्दछु तपाईहरूले निश्चय नै यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै कुराहरू सिकिरहनु भएको छ, आत्मिक कुराहरू सिकिरहनु भएको छ र यसले तपाईहरूको आत्मिक जीवनलाई पनि निकै नै फाइदा तुल्याइरहेको छ। तपाईहरूको प्रतिक्रिया, तपाईहरूका सुझावहरूको हामी प्रतीक्षामा रहनेछौं। प्रभुले तपाईहरूको जीवनमा धेरै धेरै आशिष दिनुभएको होस्। श्रोता, आज हामी पवित्र धर्मशास्त्र बाइबलको अध्ययन दोस्रो इतिहास 14-16 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ यहुदाको राजा आशाको नेतृत्व मुनि आत्मिक जागृति। राजा आशाको शासन अवधिमा पहिलो जागृति आएको थियो। म विश्वास गर्दछु कि परमेश्वरले यस पुस्तकमा जागृतिको विषयमा पाठ दिनुभएको छ, शिक्षा सिकाउनु भएको छ। हामीत्र आशा नै पहिलो राजा थिए जसलाई परमेश्वरले दक्षिणी राज्य यहुदामा जागृति ल्याउनलाई प्रयोग गर्नुभयो। उत्तरी राज्य इसरायलमा कहिले पनि जागृति आएको थिएन। त्यहाँ उत्तरी राज्य इसरायलमा 19 राजाहरू थिए र तिनीहरू सबै खराब र दुष्ट राजाहरू थिए, भ्रष्ट राजाहरू थिए, एकजना पनि असल राजा थिएन। तर दक्षिणी राज्य यहुदामा 20 राजाहरूमध्ये 10 असल राजा भनिएको छ। अनि ती 10 असल राजाहरूमध्ये 5 चाहिँ अति नै उक्तम विशिष्ट राजाहरू थिए। ती 5 उक्तम राजाहरू थिए आशा, यहोशापात, योआस, हिजकिया र योशिया। तिनीहरूको शासनकालमा सुधार, क्रान्ति र परिवर्तनको अवधि थियो जुन आत्मिक जागृतिको कारण परिणामस्वरूप आए थियो। त्यो सबै राजाहरू बीचमा प्राय समानता छ, तर उही समयमा त्यहाँ ध्यान खिच्ने केही भिन्नता पनि छ। दोस्रो इतिहास 14:1 पदमा भनिएको छ, अबिया आफ्ना पितृहरूसित सुते र दाउदको शहरमा गाडी, तिनी पछि तिनका छोरा आशा सिंहासनमा चढे, तिनको पालोमा 10 देशमा शान्ति भयो। मित्र, राजाहरूमध्ये आशा पहिलो राजा थिए जसको शासनकालमा त्यहाँ जागृति आएको थियो। सुलेमान उसको बराजु थियो भने रहबम उसको बाजे थिए अनि निश्चय नै अबिया उसको पिता थिए। 2-4 पदमा भनिएको छ, आशाले परमप्रभु आफ्ना परमेश्वरको दृष्टिमा जे कुरा असल र ठिक थियो त्यही गरे। तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए, चोखा ढुङ्गाहरू भत्काइदिए र असेरा देवीका प्रतिमाहरूलाई ढालिदिए। तिनले यहुदालाई परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरको अगुवाई खोज्न अनि उहाँको विधि र आज्ञा पालन गर्न भनी हुकुम गरे। यहाँ हामी यस मानिसको चरित्रको देख्छौ। तिनी पूर्ण रूपमा परमेश्वरमा भरोसा गर्ने विशिष्ट उक्तम व्यक्ति हुन्। 5-6 पदमा भनिएको छ, तिनले यहुदाका सबै शहरहरूमा भएका अग्ला थानहरू र धूप बाल्ने वेदीहरू पनि हटाइदिए। तिनको शासन भने देशले शान्ति पायो। देशमा शान्ति भएको कारण तिनले यहुदामा किल्ला भएका शहरहरू पनि सुरक्षित पारे। त्यस समय तिनलाई कुनै युद्ध गर्नु परेन किनभने परमप्रभुले तिनलाई विश्राम दिनुभएको थियो। आशा राजा उही समयमा शान्तिका मानिस पनि थिए, तर हामी पत्ता लगाउँछौ कि उसको विरूद्धमा कुशले युद्ध छेडे। 9-10 पदमा भनिएको छ, कुशी जेरह तिनीहरूका विरूद्धमा लाखौं मानिसहरूको एक ठूलो सेना र 300 रथहरू लिएर आए। उनी मारेसामा आइपुग्दा आशा उनको सामना गर्न निस्केर आए र मारेसानेरको सप्ताहको बेसीमा तिनीहरूले एक अर्काको सामना गरे। तब आशाले परमप्रभु आफ्ना परमेश्वरको पुकारा गरे। मित्र, यहाँ हामी के देख्छौं भन्दाखेरि आशा केवल शान्तिका मानिस मात्र थिएनन्, तर तिनी प्रार्थनाको मानिस पनि थिए। हामीसँग यस राजाको व्यक्तिगत जीवनको केही झलक छ अनि यो प्रशंसनीय छ। 11-12 पदमा भनिएको छ, तब आशाले परमप्रभु आफ्ना परमेश्वरको पुकार गरेर भने, हे परमप्रभु, बलियाको सामना गर्न कमजोर जस्तो सुकै मानिसलाई सहायता दिने त तपाईँ जस्तो अरू कोही छैन। हे परमेश्वर, परमप्रभु हाम्रा परमेश्वर, हाम्रो सहायता गर्नुहोस् किनभने हामी तपाईँमाथि भर परेका छौं। हामी तपाईँको नाउँमा यस ठूलो सेनाको विरूद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईँ हाम्रा परमेश्वर हुनुहुन्छ, यसर्थ कोही मानिस तपाईँको विरूद्धमा खड़ा नहोस्। 12 परमप्रभुले आशा र यहुदालाई कुशीहरूमाथि विजय तुल्याउनुभयो र कुशीहरू भागे। यो वास्तविक अनि खास प्रार्थना हो। यो हृदयभित्रदेखि निस्केको र निश्चित खासको निम्ति बोझ सहितको दर्द सहितको प्रार्थना हो। आशा महान प्रार्थनाका मानिस थिए। त्यस राष्ट्रमा जागृति आउनको कारण तिनी प्रार्थनाको मानिस भएकोले गर्दा थियो। अनि 15 भनिएको छ, तिनीहरूले धेरै गोठालाहरूलाई पनि हमला गरे र उनीहरूका धेरै भेडा, बाख्रा र उठहरू पक्रेर लगे। त्यसपछि तिनीहरू यरुसलेममा फर्के। परमेश्वरले महान सैनिक विजय आशा र तिनको सैनिकलाई दिनुभयो। त्यसपछि पन्ध्र अध्यायतिर पनि प्रवेश गरिहालौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ उसलाई अगमवक्ता अजर्याद्वारा प्रोत्साहन दिइन्दछ। हामीत्र जागृतिको बाटामा त्यहाँ तीन पुलहरू छन् जुनको पार गर्नै पर्छ। अहिले हामी त्यो पहिलो पुलतिर आइसकेका छौं जुन हो परमेश्वरको वचनको ज्ञान। दोस्रो इतिहास पन्ध्र अध्याय एकदेखि तीन पदमा भनिएको छ, परमेश्वरको आत्मा ओदेतका छोरा अजर्यामाथि आउनुभयो। तिनी आशालाई भेट गर्न निस्केर तिनलाई भने, हे आशा, सबै यहुदा र बेन्यामिन मेरा कुरा सुन। जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँगै हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यो भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ। धेरै समयसम्म त इसरायल साँचो परमेश्वर सिकाइदिने पुजारी र व्यवस्था बिना थियो। मित्र, हाम्रा दिनहरूमा दयनीय कुरा यो छ कि चर्चमा मण्डलीमा बाइबल शिक्षक प्रशस्त काफी छैन। आज हामीलाई चर्चमा मण्डलीमा त्यति धेरै प्रचारक आवश्यक छैन। तपाईँ तिनीहरूलाई केलाहरू जस्तै दर्जनको दर्जन किन्न सक्नुहुन्छ, प्राप्त गर्न सक्नुहुन्छ। बाइबल शिक्षकहरू चाहिँ अति नै कम छन् र तिनीहरूको प्रशस्त मात्रामा आवश्यक छ। अनि तिनीहरूको आशाको दिनमा पनि आवश्यक थियो। तिनीहरूसँग व्यवस्थाको शास्त्रको शिक्षा दिने पुजारी थिएन, तिनीहरूसँग पुजारी र लेबीहरू थिए, तर तिनीहरूसँग व्यवस्था सिकाउने पुजारी थिएन, जुनको परिणामस्वरूप इसरायलीहरू व्यवस्था बेगर थिए, परमेश्वरको वचन रहित थिए। चार पदमा भनिएको छ, तर जब आफ्नो कष्टमा तिनीहरूले परमप्रभु इसरायलका परमेश्वरतिर फर्केर उहाँलाई खोजे तब तिनीहरूले पाउन् भनी उहाँ स्वयं प्रकट हुनुभयो। ओ मित्र, यदि तपाईँ वास्तविक रूपमा परमेश्वरसँग संगति गर्न चाहनुहुन्छ भने म तपाईसँग पनि संगति गर्न चाहनुहुन्छ। मैले मानिसहरूद्वारा यो भनेको सुनेको छु, ओ म वचन अध्ययन गर्न कोशिश गर्दछु, म प्रार्थना गर्न कोशिश गर्दछु, म यो गर्न कोशिश गर्दछु, तर म उहाँलाई कहीँ पनि पाउँदिन। मित्र, तपाईँ यसो भनेर परम प्रभु परमेश्वरलाई झुट्टा बनाउनुहुन्छ। तपाईँको निम्ति मसँग सुसन्देश छ, खबर छ, परमेश्वर झुट हुनुहुन्न। परमेश्वर भन्नुहुन्छ, यदि तिमी मलाई खोज्छौ भने म त्यहाँ छु। यदि तपाईँ परमेश्वरसँग यथार्थमा सत्यतामा खोज्नुहुन्छ भने उहाँ तपाईँप्रति विश्वासयोग्य हुनुहुन्छ। मित्र, तपाईँ आफ्नो हृदयलाई जाँच्नुहोस्। यदि तपाईँ परमेश्वरलाई उहाँको वचनलाई वास्तवमा जान्न चाहनुहुन्छ भने तब परमेश्वर तपाईँसँग कुनै पनि समय भेट्न तयारी हुनुहुन्छ। पाँचदेखि सात पदमा भनिएको छ, मानिसहरू आफ्ना काममा आउने जाने गर्दा तिनीहरू सुरक्षित थिएनन्। सारा देशका बासिन्दाहरूले हुनसम्मको कष्ट भोग्नु पर्यो। एउटा राष्ट्रले अर्कोलाई अत्याचार गर्दै थियो, एउटा शहरले अर्को शहरलाई, किनभने परमेश्वरले तिनीहरू सबै किसिमका दुःख दिएर तिनीहरूलाई सताउनु भएको थियो। तर अब तिमीहरू शक्तिशाली हौ र तिमीहरूको साहस नघटोस्, किनभने तिमीहरूका कामको प्रतिफल तिमीहरूले पाउनेछौ। मित्र, आशा परमेश्वर कहाँ फर्कन आरम्भ गरिरहेका छन्। यो अगमवक्ता उसलाई यसमा उत्साह दिन्छन् र यो कुराको स्पष्ट रूपमा व्याख्या गरिदिन्छन् कि किन तिनीहरूले धेरै दुःख कष्टहरू र समस्याहरू पाए थिए। आठ र नौ पदमा भनिएको छ, जब आशाले यी कुरा र ओदित अगमवक्ताका छोरा अजर्याको अगमबाणी सुने तब तिनको साहस बढ़्यो। तिनले सारा यहुदा र बेन्यामिन र तिनले कब्जा गरेका एप्राइमका पहाड़ी देशका शहरहरूबाट घिनलाग्दा प्रतिमाहरू सबै हटाइदिए। तिनले परमप्रभुको मन्दिरमा दलानको लागि अघि भएको परमप्रभुको वेदी पनि मर्मत गरे। मित्र, परमेश्वरसँग सधैँ आफ्ना बाँकी रहेका भक्त ईश्वरीय जनहरू छन् जो उहाँका फर्कन्छन्। अनि त्यही नै यस पदमा हामी देख्छौ दशदेखि बाह्र पदमा भनिएको छ, आशाको राजाको पन्ध्रौं वर्षको तेस्रो महिनामा तिनीहरू यरूसलेममा भेला भए, अनि त्यस बेला तिनीहरूले ल्याएको लुटका मालबाट 700 साढे र 7000 भेड़ा बाख्रा बलिदान चढ़ाए। तिनीहरूले आफ्ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्न करार बाँधे। मित्र, तपाई यो कुराको देख्नुहुनेछ कि यी मानिसहरू पहिलो पुलको तयारी गरेर तरिरहेका छन्, पहिलो जागृतिको पुललाई तरिरहेका छन्। तिनीहरू परमेश्वरको वचनको ज्ञानमा आइसकेका छन्, तिनीहरू परमेश्वर कहाँ फर्किरहेका छन् र उहाँलाई सारा मन प्राण र हृदयले खोजिरहेका छन्। अनि यसले प्रत्येक जागृतिको चरित्र चित्रण गर्दछ। प्रत्येक जागृतिको त्यहाँ परमेश्वरको वचनतिर फर्काइ थियो। म यो कुराको ठोकेर भन्न सक्छु कि कहीँ पनि परमेश्वरको वचनतिर नफर्किकन जागृति आएको छैन। यसको निम्ति कुनै प्रतिस्थापन छैन, अर्थात परमेश्वरको वचन बेगर कुनै जागृति सम्भव छैन। मित्र, जोन वेस्लीको दिनहरूमा महान आत्मिक जागृति आन्दोलन परमेश्वरको वचनद्वारा आएको थियो।
वेस्टलीले प्रत्येक बिहान तीन भाषाहरूमा बाइबल पढ्दथे। डीएल मुडीको सम्बन्धमा पनि उही कुरा भन्न सक्छौं। आत्मिक जागृति कुनै क्रियाकलापमा आश्रित हुँदैन, न कुनै सेवामा, न कुनै विधिमा नै आश्रित हुन्छ। यसको निम्ति परमेश्वरको वचनको खास ज्ञान र वचनको प्रेमको आवश्यक पर्दछ। मेरो मतलब के हो भने, खास जागृति तबसम्म आउँदैन जबसम्म यो परमेश्वरको वचनको ज्ञानमा आधारित हुँदैन। म आशा गर्दछु कि जागृति आउनेछ, तर म विश्वास गर्दछु कि जागृतिको प्राप्तिको निम्ति पहिलो पुल चाहिँ परमेश्वरको वचनको खास ज्ञान हो। हामीले त्यस पुललाई पहिले तर्नै पर्छ। अहिले सम्पूर्ण इसरायलीहरू यरुसलेममा जम्मा भए, भनिएको छ 12 पदमा, तिनीहरूले आफ्ना सारा हृदय र प्राणले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरलाई खोज्न करार बाँधे। अनि 13 र 14 पदमा भनिएको छ, अनि परमप्रभु इसरायलका परमेश्वरलाई नखोज्ने सबै ठूला र साना स्त्री र पुरूषलाई मार्ने तिनीहरूले निश्चय गरे। ठूलो स्वरले चिच्याएर तुरही र नरसिंगा बजाउँदै तिनीहरूले स्वयं परमप्रभुको शपथ खाएर बाँचा बाँधे। अगाडि 15 पदमा पढ्छ, सारा यहुदा यो शपथ खाएकोले गर्दा आनन्दित भए, किनभने तिनीहरूले आफ्ना पूरा मनले परमेश्वरलाई यत्नपूर्वक खोजेका थिए, अनि उहाँ पनि तिनीहरूले पाउन् भनी स्वयं प्रकट हुनुभयो। यसैले परमप्रभुले तिनीहरूलाई चारैतिरबाट सुरक्षित गर्नुभयो। मेरो मित्र, यदि तपाईँ परमप्रभुलाई आफ्नो पूरा हृदयले खोज्नुहुन्छ भने उहाँ तपाईँ कहाँ उपलब्ध हुनुहुनेछ। हामीत्र हामीले देख्यौं कि आत्मिक जागृति आगमनको निम्ति वा प्राप्तिको निम्ति तर्नु पर्ने पहिलो पुल हो परमेश्वरको वचनको ज्ञान। अहिले हामी दोस्रो पुलतिर आउँदछौ, जुनको पार गर्नुपर्नेछ जागृतिको निम्ति। त्यो हो शास्त्रीय अलगाई वा अलग हुने काम, स्क्रिप्चरल सेपरेशन। यो शब्द अलगाई, सेपरेशन, ख्रिस्टियन समुदायमा एक सबभन्दा धेरै दुरुपयोग गरिएको शब्द हो। आशा यहाँ शास्त्रीय अलग हुने काम वा पृथक हुने कुरा, स्क्रिप्चरल सेपरेशनको बारेमा अभ्यास गरिरहेका छन्। 16 पदमा भनिएको छ, आशा राजाले आफ्नी बजै माकालाई पनि राजमाताको पदबाट हटाइदिए, किनभने असेरा देवीको घिनलाग्दो प्रतिमा तिनले राखेकी थिइन्। आशाले त्यो काटेर ढालिदिए र त्यसलाई धुलो पिठो पारेर किद्रोन खोल्सामा जलाइदिए। मित्र, यो अति नै चाखलाग्दो कुरा छ। उसको आफ्नै आमा प्रतिमा पूजामा लागेकी थिइन्। यो कुराको ध्यान दिनुहोस् कि तिनी खाली प्रतिमा पूजकहरूको मित्र मात्र थिइनन्, तर तिनी स्वयं नै प्रतिमा पूजक थिइन्। यही नै कारण आशाले तिनलाई राजमाताको पदबाट हटाइदिए। पद 17मा भनिएको छ, डाँडाहरूमा भएका अग्ला थानहरू इसरायलमा रहन दिए तापनि आशा आफ्नो जीवनकालभरि नै परमप्रभुका विश्वासी भइरहे। आशाले यी डाँडाहरूमा भएका पूजा थानहरू हटाउन सक्थे, तर उसले त्यो गरेनन्। तर पनि परमेश्वरले उसलाई प्रयोग गर्नुभयो। हाम्रो परमेश्वर कति अनुग्रही हुनुहुन्छ। म ती मानिसहरूसँग अति नै थाक्दछु जो आफैलाई बिल्कुल छुट्टै अलगिएको व्यक्तिको रूपमा विचार गर्दछन् र ती अन्य व्यक्तिहरूलाई अति नै नराम्रो गरी आलोचना र खण्डन गर्दछन्, जसका विधिहरू, जसका सेवा गर्ने तरिकाहरू तिनीहरूकाबाट बेग्लै छ। मित्र, यो शास्त्रीय अलगाई होइन, यो स्क्रिप्चरल सेपरेशन होइन। मित्र, म विश्वास गर्दछु कि कोही कोही ख्रिस्टियनहरू सबभन्दा पहिले आफै स्वयंबाट अलगिनु आवश्यक छ। त्यो चाहिँ खास सेपरेशन वा अलगाई हो। यदि तपाईँ जागृति चाहनुहुन्छ भने शुरू गर्ने स्थान तपाईँ स्वयंबाट नै हो। म तपाईँलाई यही नै सुझाव दिन्छु कि एकान्तमा कोठामा जानुहोस् र भन्नुहोस्, प्रभु, जागृतिको शुरूआत म आफैबाट गर्नुहोस्, अनि यो म स्वयंभित्रबाट, यो मण्डलीको प्रत्येक व्यक्ति विशेषबाट शुरू होस्। मित्र, त्यसपछि हामी 16 अध्यायतिर पनि देख्नेछौ। यहाँ हामी देख्छौ आशाको विश्वासको कमजोरी। दोस्रो इतिहास 16:1 पदमा भनिएको छ, आशाको राजकालको 36 वर्षमा इसरायलका राजा बासाले यहुदामाथि चढ़ाई गरे। यहुदाको राजा आशाको देशमा सबै प्रवेश गर्ने ठाउँहरू रोक्न भनी बासाले रामालाई मजबूत बनाए। हामीले थुप्रै पदहरूमा पढ़िसकेका छौं कि उत्तरी राज्य इसरायलबाट धेरै मानिसहरू दक्षिणी राज्य यहुदामा आए, किनभने तिनीहरूले देखे कि आशाको शासनकालमुनि जागृतिले स्थान लिइरहेको थियो र बासा आफ्नो उत्तरी राज्य इसरायलका आफ्ना मानिसहरूलाई अलग राख्न चाहन्थे र आफ्ना मानिसहरू दक्षिणी राज्य यहुदामा गएको बासा कति पनि चाहँदैनथे। त्यसकारणले इसरायलको राजा बासाले यहुदामाथि युद्धको लागि चढ़ाई गरे। 2 र 3 पदमा भनिएको छ, आशाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारका सुन र चाँदीहरू निकालेर दमस्कसमा राज्य गर्ने आरामका राजा बेन हदत कहाँ यसो भनेर विन्ती गरी पठाए, हाम्रा पुर्खाहरूका बीचमा भएझै हाम्रो बीचमा एउटा सन्धि होस्, अब म यो सुन र चाँदीको सौगात पठाउँदैछु। यसै कारण इसरायलका राजा बासासँग तपाईँको सन्धि तोडिदिनुहोस् र मेरो विरूद्धमा गरेको यो धावा तिनले छोडिदिउन्। इसरायल आशा र यहुदाको कठोर शत्रु बन्यो। तब आशा के गर्दछन्? आशा पहिलेको मित्र राष्ट्र आराम कहाँ सहायताको निम्ति फर्के, अनि यसले यो कुराको संकेत गर्दथ्यो, यसले परमेश्वरमा उसको विश्वासको अभावको संकेत गर्दथ्यो। चार पदमा भनिएको छ, बेनहदतले आशा राजाको कुरा स्वीकार गरे, तिनले आफ्ना सेनापतिहरूलाई इसरायलका सहरहरूको विरूद्धमा लड्न हुकुम दिए र तिनीहरूले इयोन दान हाबिल मैम र नप्तालीका सबै भण्डार राख्ने सहरहरूलाई कब्जा गरे। आरामको राजा बेनहदतले आशाको कुराको खुशी साथ सुने र आफ्नो फौजलाई पठाइदिए तिनको सहायता गर्न। पाँच र छ पदमा भनिएको छ, जब बासाले यो कुरा सुने तब तिनले राम्मालाई मजबूत बनाउन छोडिदिए र त्यसमा गरिराखेका सबै काम बन्द गरिदिए। त्यसपछि आशा राजाले यहुदाका सबै मानिसहरूलाई आफूतिर लगेर बासाले सुरक्षित गरेको रामा शहरका ढुङ्गा र काठहरू उठाएर लगे अनि गेबा र मिस्पालाई मजबूत पार्न ती प्रयोग गरे। आशाको कामना त सफल भयो, तर अहिले परमेश्वरसँग आशालाई भन्ने केही कुरा छ। सातदेखि नौ पदमा भनिएको छ, त्यसबेला दर्शी हनानी यहुदाका राजा आशा कहाँ आएर भने, तपाईँले परमप्रभु आफ्ना परमेश्वरमाथि होइन तर आरामको राजामाथि भरोसा गर्नुभएको गर्दा तपाईँको राजाको सेना तपाईँको हातबाट भाग्नेछ। इसरायलको राजाको सेना तपाईँको हातबाट भागेको छ। के कुशीहरू, लिबियाहरू, असंख्य रथहरू र घोडचढीहरू भएको विशाल सेना थिएनन्? तापनि जब तपाईँले परमप्रभुमाथि भरोसा राख्नुभयो तब उहाँले उनीहरूलाई तपाईँको हातमा सुम्पिदिनुभयो, किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यस कुरामा तपाईँले मूर्खता गर्नुभयो, अब उपरान्त तपाईँले युद्ध गरिरहनु पर्नेछ। किन परमेश्वरले अगमवक्तालाई आशा कहाँ हप्काउन पठाउनुभयो? किन परमेश्वरले आशालाई इन्साफ गर्नुहुन्छ? यो उसको विश्वासको कमीको कारणले हो। हा मित्र, जागृतिको निम्ति तर्नुपर्ने पार गर्नुपर्ने तेस्रो पुल हो परमेश्वरमा विश्वास भरोसा। विधिहरूमा विश्वास होइन, न चर्चमा, न प्रणालीहरूमा, न कुनै संस्थामा हो। जागृतिको निम्ति परमेश्वरमा विश्वासको आवश्यक पर्दछ, भरोसाको आवश्यक पर्दछ। जब बासा गृहयुद्धमा आशाको विरूद्ध आए, आशा सहायताको निम्ति प्राचीन शत्रु आरामको राजा बेनहदत कहाँ फर्के अनि अगम वक्ता हनानीले उसलाई याद दिलायो कि कसरी परमेश्वरले उसलाई ठूलो शक्तिको कुशीको हातबाट छुटकारा दिनुभयो, विजय दिनुभयो, किनकि आशाले परमेश्वरमा विश्वास र भरोसा गरेथे। तर यस संकटकालीन समयमा आशाको विश्वासको कमीको देखाउँछ। हामीले यो कुराको स्पष्ट रूपले थाहा पाउन आवश्यक छ कि यद्यपि त्यहाँ खालि विश्वासको क्रिया एउटै छ जुनले हामीलाई उद्धार गर्दछ, अनि त्यो चाहिँ विश्वासद्वारा धर्मी ठहराइन, अर्थात येशु ख्रिष्टमा हामीले विश्वास गर्ने बित्तिकै हामी उद्धार पाउँदछौ। अनि जब हामी उद्धार पाउँदछौ जीवनको अन्त हुँदैन। मित्र, हामी विश्वासद्वारा जिउनु पर्छ। रोमी एक अध्यायको सत्र पदमा पाउल प्रेरित भन्छन्, किनकि परमेश्वरको धार्मिकता विश्वासद्वारा विश्वासकै निम्ति त्यसमा प्रकट गरिन्छ, जसो लेखिएको छ, त धर्मात्मा चाहिँ विश्वासबाट जिउनेछ। मित्र, यसको अर्थ के हो? यसको अर्थ हो हामी विश्वासद्वारा उद्धार पाउँदछौ र हामी विश्वासद्वारा जिउनेछौ। हनानीले आशालाई भने, पद नौको पहिलो खण्डमा भनिएको छ, किनकि जसका हृदय उहाँ प्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीभरि नै परमप्रभुको दृष्टि रहिरहन्छ। यसको मतलब परमेश्वर त्यस्ता मानिसहरूको खोजी गरिरहनु भएको छ जसले उहाँमा पूर्ण विश्वास गर्नेछ। अमित्र, के तपाईँ पनि परमेश्वरमा विश्वास भरोसा गर्ने व्यक्ति हुन चाहनुहुन्छ? मेरो मतलब होइन कि तपाईँ कट्टरपन्थी हुनुहोस्, तर तपाईँ उहाँको वचनको असल ठोस साक्षीमा परमेश्वरको विश्वास र भरोसा गर्न सक्नुहुन्छ, किनकि बाइबलले भन्छ विश्वास बिना परमेश्वरलाई रिझाउन असम्भव छ। त्यसकारण मित्र, हामी विश्वासद्वारा केवल उद्धार मात्र नपाऊ तर विश्वासद्वारा जिउ पनि। दश पदमा भनिएको छ, यी कुराले आशा ती दर्शीसँग रिसाए यतिसम्म कि आशाले तिनलाई थुनामा राखे। त्यसबेला तिनले कोही कोही मानिसहरूमाथि साह्रै अत्याचार गरे। मित्र, यो आश्चर्यजनक कुरा हो। आशाले त्यो हप्काईको ग्रहण गर्दैनन्। किन? किनभने उसले यसको विश्वास गरेनन्। न तिनीसँग परमेश्वरमा खास विश्वास र भरोसा थियो। यस बेलामा परमेश्वर बेगर जिउनु भनेको हाम्रो निम्ति आत्मिक मृत्यु हो। संसारमा हाम्रो निम्ति परमेश्वरद्वारा प्रयोग हुने कुनै बाटो हुन सक्दैन। अहिले हामी देख्छौ कि परमेश्वरले उसलाई बिमारले प्रहार गर्नुहुनेछ। बाह्र पदमा भनिएको छ, आफ्नो शासनकालको 39 वर्षमा तिनलाई खुट्टा कुहुने रोगले आक्रमण गर्यो। त्यो रोग साह्रो भए तापनि तिनले परमप्रभुको सहायता खोजेनन्, तर वैद्यहरूको मात्र सल्लाह लिए। परमेश्वरले उसलाई घाउको बिमारले प्रहार गर्नुभयो। तिनी यसको निम्ति वैद्य कहाँ फर्के? त्यसमा कुनै गल्ती कुरा छैन, तर खास कुरा यो हो कि तिनी परमेश्वर कहाँ फर्केनन्। तिनले वैद्यलाई बोलाए, तर उसले परमप्रभुलाई सहायताको निम्ति गुहार मागेनन्। यो कुरा देख्न आश्चर्य छ कि यो व्यक्ति जसले जागृति ल्याएका थिए र अहिले चाहिँ परमेश्वरसँग हिँडिरहेका छैनन्, विश्वासद्वारा जीरहेका छैनन्। मेरो मित्र, विश्वासद्वारा जिउनु भनेको परमेश्वरमा विश्वास राख्नु भनेको हो। यसको अर्थ हो कि हामी आफ्ना समस्याहरू र कठिनाईहरू परमप्रभु कहाँ लाँदछौ र उहाँका सुम्पिदिन्छौं, अनि यो नै विश्वास हो जस्तो सुकै खालको उहाँले उत्तर दिनुभए तापनि ग्रहण गर्दछ, किनभने उहाँ आफ्नै तरिकामा र आफ्नै इच्छामा हाम्रो प्रार्थनाहरूको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। उहाँले हाम्रो तरिकामा उत्तर नदिनुहोला, तर उहाँ आफ्नो इच्छा अनुसार उत्तर जरूर दिनुहुन्छ। तपाईँ यो कुरामा निश्चय हुन सक्नुहुन्छ, यदि तपाईँ आफ्ना कुराहरूलाई परमप्रभु कहाँ सुम्पिदिनु भए तपाईँ उहाँको इच्छामा हुनुहुनेछ। यदि तपाईँ उहाँको इच्छामा हुनुहुन्छ भने त्यो नै तपाईँले पाउने अति उत्तम उत्तर हो, त्यति धेरै उत्तम कि तपाईँले प्रार्थना गर्नुभएको कुरा भन्दा धेरै उत्तम। 13-14 पदमा भनिएको छ, तब आफ्नो राजकालको 41 वर्षमा तिनी आफ्ना पितृहरूसित सुते। तिनी त्यस चिहानमा गाडिए जो तिनले दाउदको शहरमा आफ्नो निम्ति बनाएका थिए। त्यसमा निपुणता साथ मिसाएर बनाएका सबै किसिमका मसला मिलाएका थिए, अनि मानिसहरूले तिनको सम्झनामा एउटा ठूलो आगो बाले। इसरायलीहरूले उसको सम्झनाको निम्ति थुप्रै धूपहरू बाले। आशाको शासनकाल अवधिमा यहुदाले जागृतिको एक स्पर्शको अनुभव गरे। तिनी आंशिक रूपमा परमेश्वरसँग हिँडे, तैपनि परमेश्वरले उसलाई प्रयोग गर्नुभयो। प्रभु आफ्नो वचन अध्ययनद्वारा धेरै धेरै आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ, 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।